नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौं। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2082 साल पुष एक गते मंगलबार, पौष कृष्ण पक्ष द्वादशी तिथि, तदनुसार डिसेम्बर 16 तारीक सन् 2025, नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। निर्वाचन नै उपयुक्त निकास शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अभिमत लिनु लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएको बताउनु भएको छ। विद्यमान समस्यालाई निकास दिनका लागि फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न अपील गर्दै वहाँले लोकतान्त्रिक व्यवस्थाको बलियो जग्ने निर्वाचन भएको बताउनुभयो। काठमाण्डु महानगरपालिकाद्वारा सोमबार आयोजित 31 महानगर दिवसका अवसरमा राष्ट्रपति पौडेलले भन्नुभयो, सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बनौ भन्ने आग्रह गर्दछु। वहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई देश विकासमा समर्पित हुन पनि आग्रह गर्नुभयो। राजनीति पेसा व्यवसाय होइन, यो त समाजसेवाको उत्कृष्ट माध्यम हो भन्ने भाव हामी सबैमा जागृत हुन जरूरी छ। वहाँले भन्नुभयो, नेपाली जनताले यति बेला हामीसँग गरेको मुख्य अपेक्षा नै यही हो भन्ने पनि हामी नभूलौं। काठमाण्डु महानगरपालिकाले आर्थिक, सामाजिक, भौतिक विकास र शहरी व्यवस्थापनमा देखाएको नवीनपन र सक्रियता प्रशंसनीय रहेको चर्चा गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, सेवाग्राही लाभग्राहीलाई प्रदान गरिएका सेवा सुविधा र योजनाले महानगरमा रहेको युवा नेतृत्व र ऊर्जाशील जनप्रतिनिधिको सक्रियताको सार्थकता पुष्टि गरेको मैले ठानेको छु। निर्वाचन नै उपयुक्त निकास गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। सुरक्षा र प्रशासन प्रमुखहरूले जाँचबुझ आयोगमा दिए एकनाशको बयान, कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै यो खबर छापेको छ। 23 र 24 भदौका घटना जाँचबुझ गर्न गठित आयोगले सुरक्षा र प्रशासनिक तहमा रहेका उच्च अधिकारीको बयान पूरा गरेको छ। फिल्डमा खटिएका सुरक्षाकर्मी हुँदै नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्य सचिव सम्मको बयान आयोगले लिएको छ। अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको मात्र बयान बाँकी छ। आयोगले शुक्रबार तत्कालीन गृह सचिव गोकर्ण मणि दुवाडी, महानिरीक्षक आईजीपी दानबहादुर कार्की, तत्कालीन आईजीपी चन्द्र कुवेर खापुङ र काठमाण्डुका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल र सोमबार प्रधान सेनापति अशोक राज सिग्देलसँग बयान लिएको हो। खापुङ र रिजाललाई दोहोर्याएर शुक्रबार बोलाइएको हो। उहाँहरू सबैले 23 भदौमा बाध्यात्मक अवस्था भएर बल प्रयोग गर्नु परेको बयान दिनुभएको छ। स्थिति नियन्त्रणका लागि गोली प्रहार गर्नु परेको उहाँहरूको भनाई रहेको आयोगका एक सदस्यले बताउनुभयो। बयानका क्रममा तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले 23 भदौमा प्रदर्शनका लागि अंकित मल्ल, सुदन गुरूङ, सबल गौतम र पुरूषोत्तम यादवबाट निवेदन आएको र माइतीघर क्षेत्रमा शान्तिपूर्वक भेला भई संवैधानिक अधिकार प्रयोगका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको जानकारी दिनुभएको थियो। तत्कालीन मुख्य सचिव एकनारायण अर्याल भन्नुहुन्छ, मुख्य सचिव राष्ट्रिय सुरक्षा परिषदको सदस्य हुन्छ, त्यसभन्दा बाहिरका विषय कानून बमोजिम सम्पन्न हुने हो। मुख्य सचिव सम्बन्धित भई दैनिक कार्य सम्पादन हुने होइन, म सुरक्षाको मानिस होइन। तत्कालीन गृह सचिव गोकर्ण मणि दुवाडी भन्नुहुन्छ, कम क्षति गराउन हरसम्भव कोशिश भएको थियो। आन्दोलनकारीले संसद भवन पुगेर तोडफोड शुरू गरेपछि गोली चलेको हो। त्यति बेला स्थिति नियन्त्रणमा लिने अन्य सबै उपाय समाप्त भइसकेको थियो। प्रधान सेनापति अशोक राज सिग्देल भन्नुहुन्छ, सिंहदरबार लगायतका संरचना जोगाउन खोज्दा मानवीय क्षति हुने परिस्थिति रहेकाले सेनाले संयमित भएको हो। त्यति बेला परिस्थितिलाई नियन्त्रणमा लिन जग्गी अड्डाले सहजीकरण समेत गरेको थियो। तत्कालीन आईजीपी चन्द्र कुवेर खापुङ भन्नुहुन्छ, ज्यान जाने गरी गोली हान्न आदेश कसैले दिँदैन, यो कसैको निर्देशन भन्दा पनि तत्कालीन अवस्थाले निर्धारण गर्ने हो। ज्यान जोगाउन गाह्रो भएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउने हो। आईजीपी दानबहादुर कार्कीले भन्नुभयो, 23 भदौमा आन्दोलनकारीले संसद भवन छेर्न र भत्काउन खोजेपछि बाध्यात्मक रूपमा बल प्रयोगको अवस्था आयो। त्यो बल प्रयोग संसद भवन जोगाउने जिम्मेवारी अन्तर्गत भएको हो। यसै गरी तत्कालीन काठमाण्डुका सीडीओ छवि रिजाल भन्नुहुन्छ, संसद भवन परिसरभित्र वाणिज्य बैंक, कानून आयोग, लगानी बोर्डको कार्यालय, झण्डै 40,000 लिटर क्षमताको डिजेल रिजर्भ समेत रहेकाले जोगाउन बल प्रयोग भएको हो। गोली प्रहार गर्न मैले आदेश दिएको होइन। सुरक्षा र प्रशासन प्रमुखहरूले जाँचबुझ आयोगमा दिए एकैनासको बयान, कान्तिपुर दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ। फागुन 21 को निर्वाचनको विकल्प संसद पुनर्स्थापना, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। समग्रमा दस्तावेज कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन 21 को मिति बाधक बन्नुहुन्न, हामी सबै त्यो मितिप्रति प्रतिबद्ध छौं, तर मूल प्रश्न समाधान र संविधान हो। अन्तत जेनजी समूहहरूलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नु परे त्यसलाई स्वाभाविक रूपमै स्वीकार गर्नुपर्ने हुन्छ। सहमति र सहकार्य मार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो। सरकार र जेएनजीका केही प्रतिनिधि बीच बिहिबार समझदारीपछि शुक्रबार नेपाली कांग्रेसका महामन्त्री विष्णुप्रकाश शर्माले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिको अंश हो यो। सरकारले फागुन 21 गतेका लागि तोकेको प्रतिनिधि सभा निर्वाचन हुनेमा चौतर्फी आशंका व्यक्त भइरहेका बेला कांग्रेस महामन्त्री शर्माले चुनाव वैशाखमा सार्दा पनि नबिग्रिने बताउनु भएको हो। भदौ 23 गतेको हिंसा र 24 गतेको विध्वंसपछि सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गर्दै फागुन 21 गतेका लागि निर्वाचन मिति घोषणा गरेको थियो। फागुन 21 को निर्वाचनको विकल्प संसद पुनर्स्थापना, नागरिक दैनिकले खबर बनाएको छ। मन्त्री परिषद निर्णय, उच्चस्तरीय संवाद समिति गठन शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। सरकारले आगामी फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचन सुनिश्चित गर्न विभिन्न राजनीतिक दल र सरकारवालासँग संवाद गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्री परिषद बैठकले विभिन्न राजनीतिक दल र सरकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको हो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले कानून न्याय तथा संसदीय मामला मन्त्री अनिल कुमार सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनैतिक संवाद समिति गठन गरेको जानकारी दिनुभयो। संवाद समितिको सदस्यमा संचार मन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार अजय भद्र खनाल रहनु भएको छ। गोर्खापत्र दैनिकको खबर हो यो। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्,
सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। ओली पोखरेल आम्ने सामने, महासचिवमा सुरेन्द्र पाण्डे र शंकर पोखरेल बीच रोचक भिडन्त हुँदै शीर्षकमा नागरिक दैनिकले खबर बनाएको छ। नेकपा एमालेको 11 महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएपछि संस्थापन पक्ष र इतर पक्षबीच कड़ा टक्कर हुने देखिएको छ। सोमबार दिनभरि र उम्मेद्वारी दर्ताको समय सकिदासम्म यस्तो संकेत देखिएको हो। पार्टीको आन्तरिक व्यवस्थापन कमजोर हुँदा नेतृत्वमा दुई धार देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले आफ्नै कोर टीमलाई मनाउन नसक्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको टीम उत्साहित बनेको छ। निर्वाचनको कार्यतालिका अनुसार मंगलबार मध्याह 12 बजेबाट मतदान हुनेछ। जानकारहरूका अनुसार ओली पक्षमा आएको विचलनका कारण निर्वाचन कार्यतालिका प्रभावित हुने सम्भावना छ। ओली पक्षमा असन्तुष्टि पैदा भएपछि उपाध्यक्ष विष्णु पौडेलले समन्वयको भूमिका निर्वाह गरिरहनु भएको छ। नागरिक दैनिकबाट यो खबर लिएका हौं। आयुर्वेद औषधालयमा पनि आधुनिक चिकित्सा शीर्षकमा गोर्खापत्र दैनिकले प्रसंग छापेको छ। धादिङको बैरेनी आयुर्वेद औषधालय तर त्यहाँ आयुर्वेद मात्र होइन एलोपेथिक उपचार पनि हुने गरेको छ। खुट्टा फ्याक्चर भएर औषधालयमा आउनु भएकी सुषमा अधिकारीले यही आयुर्वेदिक औषधालयबाट सम्पूर्ण उपचार पाउनुभयो। अहिले उहाँको खुट्टा पूर्ण रूपमा निको भएको छ। अधिकारीले एक्सरेदेखि प्लास्टरसम्मको उपचार यही औषधालयमा गर्नुभयो। प्लास्टर गरिसकेपछि हिँडुल गर्नका लागि वैशाखी पनि यही औषधालयले निशुल्क उपलब्ध गरायो। आयुर्वेद औषधालयमा कसरी एलोपेथिक उपचार सम्भव भयो जिज्ञासा हुन सक्छ, तर गल्छी गाउँपालिकाले आयुर्वेदिक औषधालयमा एलोप्याथिक उपचारको सुविधाका लागि आवश्यक सहयोग तथा सहजीकरण गरिरहेको छ। त्यसैले यो सबै सम्भव भएको हो। आयुर्वेद औषधालयमा पनि आधुनिक चिकित्सा, गोर्खापत्र दैनिकको प्रसंग हो यो। जेएनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीबाट पूर्ण तथा आंशिक रूपमा जलेका र भत्किएका सार्वजनिक भवन तथा निजी प्रतिष्ठानहरूको संरचना, पुनर्निर्माण र मरम्मत कार्यले गति लिएको छ। शहरी विकास मन्त्रालयका अनुसार अहिलेसम्म सर्वोच्च अदालत, सिंहदरबारको पश्चिम लन्चको रेट्रोफिट डिजाइन गर्न सम्झौता भइसकेको छ। संघीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालय, राष्ट्रपति कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्युतीकरण र राष्ट्रिय सभाहलको मरम्मत कार्य शुरू भएको छ। कारोबार दैनिकबाट यो खबर लिएका हौं। बोण्डाई समुद्र र समुद्री तट पहिले झैं सुन्दर नै थियो। गर्मी शुरू भएकाले तापक्रम झन बढ़ेको छ। यस्तो बेला सिडनीको बोण्डाई तटमा धेरै चहलपहल हुन्थ्यो। यो मौसममा हजारौं पर्यटक तथा स्थानीय यहाँ पौडिन आउँथे। बालुवामा लड़ीबुड़ी खेल्न तटमा आउनेको घुइँचो उस्तै हुन्थ्यो, तर सोमबार यहाँ मानिसमा न कुनै उत्साह देखिन्थ्यो, न उल्लेखित उपस्थिति नै। सबैभन्दा धेरै 445 मिलियन मानिसले मन पराएको समुद्री किनार हो बोण्डाई, तर सोमबार दिनभरि नै सुनसान प्राय देखियो। भ्रमणमा जान चाहनेहरू धेरैले योजना रद्द गरे। डराई डराई पुग्नेहरूले निर्धक्क पौडिन सकेनन्। तटीय क्षेत्रमा खुलेर मनोरञ्जन गर्न धेरैले चाहेनन्। यसको कारण थियो आइतबार साँझ भएको आतंकवादी आक्रमण। उक्त घटनामा 10 वर्षीय एक बालिका सहित 16 जना मानिसको हत्या भएको थियो। मृतकका आफन्त तथा शुभचिन्तकहरू हातमा फूलका गुच्छा लिएर श्रद्धांजलि व्यक्त गर्दै थिए। हृदय विदारक घटनाका कारण सबैको अनुहार मलिन देखिन्थ्यो। समुद्री तटको प्राकृतिक सौन्दर्य पहिले जस्तो देखिए पनि नुनिलो समुद्री तट निकै खल्लो लागेको थियो। आतंकवादी आक्रमणमा बाबु छोरा संलग्न अन्नपूर्ण पोस्टले खबर छापेको छ। यो अन्तर्राष्ट्रिय समाचार हो। पछिल्ला 2 वर्षमा जुम्लामा स्याउ उत्पादन तथा निर्यातमा ह्रास आएको छ। स्याउ खेतीको क्षेत्रफल बढ़े पनि उत्पादन र आमदानी भने घटेको कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ। कार्यालयको तथ्याङ्क अनुसार यो वर्ष 17,558.75 मेट्रिक टन स्याउ उत्पादन भएको छ, जसमा 5,591 मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ। निर्यात भएको स्याउबाट जुम्लाले यो वर्ष 41,29,89,270 रूपियाँ बराबर आमदानी गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीले बताउनुभयो। जुम्लाबाट 41 करोड़को स्याउ निर्यात नागरिक दैनिकले भित्री पृष्ठमा छापेको छ। अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा उखु खेतमा आगलागी करोड़ौंको क्षति शीर्षकमा खबर बनाएको छ। सर्लाहीको गडौता नगरपालिका 4 राहुवामा सोमबार दिउँसो आगलागीबाट ठूलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ। विद्युतको तार सर्ट भएर परालको टालबाट सल्किएको आगो उखु खेतमा पुग्दा आगलागी भएको हो। परालको टालबाट सल्किएको आगो मुना चौधरीको उखु खेतीमा पुगेको थियो। चौधरीको खेतबाट शुरू भएको आगलागीले दर्जनौ किसानको उखु बाली सखाप भएको हो। काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखु जलेपछि किसानमा रूवावासी चलेको छ। उखु खेतमा आगलागी करोड़ौंको क्षति शीर्षकमा अन्नपूर्ण पोस्टले खबर बनाएको छ। नारायणगढ़ बुटोल सड़क विस्तार थालेको सात वर्ष पुग्नै लाग्दा दाउन्ने खण्डमा भने उस्तै समस्या छ। 14 किलोमिटर खण्डमा यात्रु र चालकले यात्रामा दिनहुँ शास्ति भोग्नु परेको छ। सड़क भत्काइएको छ, कतै कलभर्ट बनाउन सड़कमा ठूला ठूला खाल्डा बनाइएको छ त कतै सड़क ढलानको काम भइरहेको छ। निर्माण स्थलमा पर्याप्त कामदार भेटिन्नन्, केही स्थानमा भत्काइएको सड़क अलपत्र छाड़िएको छ। भत्काएर साँगुरो बनाइएको सड़कमा मालवाहक सवारी पल्टेर यात्रुले थप ट्राफिक जामको शास्ति खेप्नु परेको छ। साँगुरो सड़कका कारण एम्बुलेन्स समेत ट्राफिक जाममा पर्ने गरेका छन्। अरूण खोला र गिरवारी पुलको निर्माण अझै सकिएको छैन, जसले गर्दा पुराना साँगुरा पुलको मुखमा पुगेपछि बढ़ी मात्रामा ट्राफिक जाम हुने गरेको छ। नारायणगढ़ बुटोल सड़कको केही खण्डमा बल्ल कालो पत्रको तयारी हुँदैछ। विस्तार थालिएको 113 किलोमिटर सड़क मध्ये 82.46 किलोमिटर चार लेन र 19.34 किलोमिटर दुई लेन कालोपत्र गरिएको आयोजनाले जनाएको छ। सड़क विस्तारलाई गिजाइरहेको दाउन्नेको 14 किलोमिटर कान्तिपुर दैनिकको खबर हो। हतारमा आयोजना शुरू गर्ने र समयमै पूरा नगर्ने व्यतिथिका कारण चितवनमा अलपत्र आयोजनाको चाङ लागेको छ। यस्तो समस्या तीनवटै तह, संघ, प्रदेश र स्थानीय तहका सरकारका आयोजनामा देखिएको छ। चितवनमा सड़क, पुल, नदी, व्यवस्थापन, भवन जस्ता पूर्वाधार योजना अगाडि बढ़ाए पनि त्यसलाई तोकिएको समयमा सम्पन्न गर्ने दायित्वमा सरोकारवाला चुकेको पाइएको छ। माडी नगरपालिका स्थित माडी ठोरी हुलाखी राजमार्गमा पर्ने पतरी मा निर्माणाधीन पुल 8 वर्षदेखि अलपत्र छ। हुलाकी राजमार्ग निर्देशनालय वीरगंजले 2074 असार 11 गते लोहनी एण्ड ब्रदर्स प्रालीलाई 3,40,62,000 रूपियाँमा ठेक्का दिएको थियो। 41.2 मिटर लम्बाईको पुल निर्माण गर्न चार पटकसम्म म्याद थप गर्दा पनि अझै बन्न सकेको छैन। पटक पटक ताकेता गर्दा समेत निर्माण कम्पनीले काम नगरेपछि यही मंगिर 12 गते सूचना निकालेर ठेक्का सम्झौता तोड़िएको जानकारी हुलाकी राजमार्ग निर्देशनालयले दिएको छ। विकासका व्यतिथि अलपत्र आयोजनाको चाङ नागरिक दैनिकबाट यो खबर लिएका हौं। र कोविड पछिको सुस्थता र पछिल्ला वर्षका बहुआयामिक दबाव बीच विस्तारै गति लिँदै गएको मुलुकको अर्थतन्त्रमा स्थिरताको संकेत देखिन थालेको छ। मुद्रास्फीति नियन्त्रण, बाह्य क्षेत्रको सन्तुलन र बैंकिङ प्रणाली तरलता सहज बन्दै जानुका कारण देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढ़दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको चालू आर्थिक वर्ष 2082/83 चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार बैंकिङ प्रणालीमा तरलतामा सहजता, मुद्रास्फीति नियन्त्रणमा आउनुका साथै र बाह्य क्षेत्र सन्तुलित बन्दै गएको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति 1.11% रहेको छ भने कुल विदेशी विनिमय संचित 30,55,52 करोड़ रहेको छ। अर्थतन्त्रमा स्थिरताको संकेत 6,87 अर्ब रेमिट्यान्स गोर्खापत्र दैनिकले भित्री पृष्ठमा यो खबर छापेको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।